खुदावंदों के खुदा और जलाल के बादशाह मसीह यसू के नाम में आप सबकी सलामती हो। इससे पहले के कलाम खुदा को सीखना शुरू करें, इब्रानियों 4 बाप उसकी 12 आयत के मुताबिक, क्योंकि खुदा का कलाम जिंदा और मौसर और हाथ धोधारी तलवार से ज्यादा तेज है और जान और रूह और बंद बंद और गूदे गूदे को जुदा करके गुजर जाता है और दिल के ख्यालों और अरादों को जांचता है। दूसरा तमोथियस 3 बाप उसकी 16-17 आयत, हर एक सहीफा जो खुदा के अलहाम से है तालीम और अल्जाम और सलाह और रासबाजी में तरबियत करने के लिए फायदा मंद भी है, ताकि मर्द खुदा कामल बने और हर एक नेक काम के लिए बिल्कुल तैयार हो जाए। और ये पहले जान लो कि किसी नबूवत की बात की तावील किसी के जाती इख्तियार पर माकूफ नहीं, क्योंकि नबूवत की कोई बात आदमी के ख्वाहिश से कभी नहीं होती, बल्कि आदमी रूहुल कुद्दस की तहरीक के सबब से खुदा की तरफ से बोलते थे। खुदा के हजूर अपने आप को पेश करेंगे और उसके तख्त के सामने हाजिर होंगे, क्योंकि उसका कलाम जिंदा है और हमारे दिलों को जांचता है, और उसका कलाम इसीलिए दिया गया है ताकि हमारी तरबियत और नसीहत हो, और उसका कलाम सच्चा है और किसी इंसान के अपने ख्याली अखलाक ख्यालात पर और ख्वाहिश पर नहीं है। आए हम खुदावंद के हजूर झुकें और अपने अपने दिल की हालत का जायजा लें। कादर मुतले खुदा, तेरे फजल के तख्त के पास आते हैं, तू हमारे दिलों को बाखूब जानता है, तू हमारी सारी कमियों कमजोरियों को लेता है और अपनी कुदरत और अपने जोर में खुदावन खुदा छुपा कर कसरत से अपना जोर बनाकर इस्तेमाल करता है। खुदा बाप, आज के कलाम के हिस्सा को हम सब के लिए बरकत का बायस ठहरा, जो कुछ सीखें वो तेरी तरफ से हो और रूह कुद्दस हमें समझने की हिकमत और दनाई दे। यसु मसीह के नाम में ये दुआ मांगते हैं, आमेन। जैसा कि हम खुदावन के कलाम में से मतालिया कर रहे हैं और रूत की किताब में से जो रूत की जिंदगी है उसके बारे में हम सीख रहे हैं, और पिछले दिनों से हम रूत 3 बाप उसकी 3 आयत में से चंद एक गहरी सच्चाइयों को सीख रहे हैं जो मसीही जिंदगी में बहुत ही जरूरी है। और हमने कुछ दिन पहले सीखा था रोमियो 12 बाप मेरे साथ निकाले उसकी 1-2 आयत में से जो हम सच्चाइयों को सीख रहे हैं, जो के 2 आयत रूत की जिंदगी की बिल्कुल शफाफ तस्वीर हमें दिखाती हैं, और रोमियो 12 बाप उसकी 1-2 आयत आपकी भी तस्वीर बिल्कुल शफाफ दिखाती है कि आप उसमें कौन हैं। और यहां पर यूं लिखा है, और इस हवाला को ज्यादा से ज्यादा पढ़ने का या आपके साथ शेयर करने का सिखाने का मतलब ये है कि ये खुदा के कलाम का हिस्सा आपकी रूह में दर्ज हो जाए, ताकि कभी आपके पास अगर खुदा का कलाम किसी और शहर में किसी ऐसी तारीख कूचे में ऐसी जगह पर मुमकिन ना हो, तो आपको खुदा का कलाम याद होना चाहिए। सो यहां पर यूं लिखा है, जो पढ़ सकते हैं पढ़ें और जो नहीं पढ़ सकते वो याद करने की कोशिश करें, और सुने गौर से, क्योंकि ईमान सुनने से पैदा होता है। पस ए भाइयों, मैं खुदा की रहमतें याद दिलाकर तुमसे इल्तमास करता हूं, अपने बदन ऐसी कुर्बानी होने के लिए नजर करो जो जिंदा और पाक और खुदा को पसंदीदा हो, यही तुम्हारी माकूल इबादत है। इस 1 आयत में से हमने सीखा था, ऐ भाइयों, यहां पर पालूस उसूल ईमानदारों से बात कर रहा है और ईमानदारों को वो कहता है कि खुदा के फजल और रहमत के बायस تمہیں نہ کہ صرف روحانی برکتیں حاصل ہوئی ہیں بلکہ تمہیں بہت سے نام یا بہت سا کیا کہتے ہیں کہ برکر بڑا درجہ ملا ہے. اور وہ درجہ یہاں پر ہمیں دکھتا ہے کاہن کی طرح, مسیحی کاہن, شاہی کاہن ہوتے ہوئے ہمیں یہاں پر ہماری تصویر نظر آتی ہے. اور پالوس رسول کہتا ہے کہ خدا کی رحمتیں یاد دلا کر تم سے التماس کرتا ہوں اپنے بدن ایسی قربانی, یعنی کہ کاہن کے طور پر اپنے آپ کو خداوند کے تخت کے سامنے پیش کرو, اپنے آپ کو اس طرح اس کے حضور پیش کرو کہ تم اور تمہاری زندگی کس طرح کی ہونی چاہیے. جب تم اس کے حضور اپنے آپ کو پیش کرو زندہ اور پاک اور خدا کو پسندیدہ, یہ تمہاری معقول عبادت ہے. سو یہاں سے ہم جو نظریہ اور جو ہمیں تصور ملتا ہے پالوس رسول اس باب میں, اس دوسری پہلی آیت میں ہمیں دو آیتوں میں بیان کرتا ہے, وہ ہمیں بتاتا ہے ہماری خدمت کیا ہے. اور ہم نے اس پر دیکھا تھا مکاشفہ پہلا باب اس کی چھٹی آیت میں, مکاشفہ پانچ باب اس کی نامی اور دسویں آیت میں. ہر ایک ایماندار کو ہر ایک زبان سے, ہر ایک قبیلے سے, ہر ایک نسل سے, جن کے لیے یعنی کہ پوری دنیا کے لیے یسوع مسیح نے صلیب پر ان کے گناہوں کے کفارہ کے لیے جان دی ہے, ان سب کو اس نے کیا بنایا ہے, شاہی کاہن بنایا ہے. اور یہ شاہی کہانت کا درجہ یا اعزاز کب حاصل ہوتا ہے, جب ہم خداوند یسوع مسیح پر ایمان لاتے ہیں. جب کوئی بھی خداوند یسوع مسیح پر ایمان لاتا ہے, جیسے یوحنا 3:16 میں خداوند نے کہا ہے, کیونکہ خدا نے دنیا سے ایسی محبت رکھی کہ اس نے اپنا اکلوتا بیٹا دے دیا, یعنی کہ خدا نے دنیا سے اپنی محبت ظاہر کی, اور اس نے خدا نے انسان کی صورت اختیار کی اور بیٹے کے روپ میں آ کر زمینی زندگی پر زندگی گزاری اور سارے دکھ کو سہا, اور جو کوئی اس پر ایمان لائے گا ہلاک نہیں ہوگا بلکہ ہمیشہ کی زندگی پائے گا. یہ وہ ہمیشہ کی زندگی کی وہ تمام برکات ہیں. لیکن جو ہمیں اعزاز یا نام ملتا ہے, وہ پہلا جو اس حوالہ میں ہم دیکھتے ہیں وہ ہے شاہی کاہن. اس نے ہمیں شاہی کاہن بنایا ہے. اور مکاشفہ بیس باب اس کی چھٹی آیت میں, اور پہلا پترس 2:5 آیت سے 9 آیت میں, یہ حوالہ جات کلام خدا کی کیا ہے, سچائی ہے, اس کا الہام ہے, یعنی کہ اس کی سانس اس کے منہ سے نکلا ہوا کلام ہے جو خدا نے اپنے بندوں کے وسیلہ سے اپنی روح کی خواہش کے مطابق لکھوایا جو کچھ اس کی مرضی تھی. اور یہاں پر آپ دیکھتے ہیں پہلے 12 باب کی پہلی آیت میں کہ اس نے آپ کو کاہن ٹھہرایا ہے, اور یہ آپ کی کیا ہے, اس زندگی پر زندگی بسر کرنے کا مقصد کہ آپ کاہن ہیں. اور کاہن کا مقصد سادہ سا کیا تھا, پرانے عہد نامہ میں دیکھتے ہیں کاہن اپنی قوم کے لیے شفاعت کرتا اور خدا کے حضور حاضر ہوتا. آپ بھی اپنے ملک کے لیے, اپنے لوگوں کے لیے, بہنوں بھائیوں کے لیے, اور خاص کر ان کھوئے ہوں کے لیے, ان کھوئی ہوئی بھیڑوں کے لیے, اس دم توڑتی ہوئی تاریکی کی دنیا میں ان لوگوں کے لیے آپ شفاعت کر سکتے ہیں کہ خدا باپ ان کے دل کی آنکھوں کو, یعنی دل سے مراد ان کی سمجھ کو روشن کر, تاکہ وہ تجھ پر ایمان لا کر اس برکت کو حاصل کریں. اور دوسری آیت میں کہتا ہے اس جہاں کے ہم شکل نہ بنو بلکہ عقل نہیں ہو جانے سے اپنی صورت بدلتے جاؤ. پالوس رسول یاد دلاتا ہے کہ اس دنیا میں رہتے ہوئے اپنی زندگی اس پرانے طریقہ کار سے یا اس پرانی سوچ میں نہیں گزارنی, بلکہ نئی سوچ, اس نئی زندگی, اور جو نئی عقل دی گئی ہے، نئی زندگی دی گئی ہے، اس میں گزارنی ہے. اور وہ کہتا ہے اس جہاں کے ہم شکل نہ بنو. اور یہاں پر پالوس رسول اس نئی عقل ہو جانے کے بارے میں کہتا ہے، جب آپ میں سے جو بھی کوئی یسوع مسیح پر ایمان لایا تو اس نے ہمیں نیا انسان بنایا، نیا انسان بنایا، اور جس کا ہمیں افسیوں 5 باب اس کی 26 آیت میں ذکر ملتا ہے کہ اس نے کلام کے غسل سے، اس نے اس شفاف پانی سے، اپنے کلام کے وسیلہ سے ہمیں دھو کر پاک اور صاف کیا. یہ وہ نجات کا کیا ہے، تحفہ ہے. اور کہتا ہے کہ تم اب پرانے نہیں بلکہ نئے انسان یا نئی مخلوق ہو. اور جسے تیتس 3 باب اس کی 5 آیت میں نئی پیدائش کا غسل جو روح القدس کے وسیلہ سے حاصل ہوتا ہے، اس کے بارے میں بات کرتا ہے. آپ جو نجات یافتہ ہیں، یعنی کہ جب آپ یسوع مسیح کو شخصی طور پر قبول کرتے ہیں تو آپ ہمیشہ کی زندگی رکھتے ہیں. آپ کے پاس سیلویشن، جسے نجات کہا گیا ہے، وہ آپ کو حاصل ہے. لیکن جیسا کہ ہم مطالعہ کر رہے ہیں روت کی کتاب کا، اور روت کو جب ہم دیکھتے ہیں، میرے ساتھ نکالیں، آج ہم کوشش کریں گے کہ جو ہم روت کی کتاب میں سے، اس کی زندگی میں سے، جو اس کی سانس نیومی نے اسے 3 باتیں کہیں، اس میں سے پہلی بات کو آج مکمل کریں گے اور پھر آگے ہم بڑھیں گے. اور 3 باب کی پہلی 5 آیات کو ہم نے دیکھا، لیکن میں ان کو پڑھوں گا نہیں بلکہ صرف آپ پر جو 3 آیت ہے اس میں سے ان سچائیوں کو آپ کے ساتھ شیئر کروں گا، آپ پر ظاہر کروں گا کہ کیا ہم نے پچھلے دنوں میں سیکھا. اور روت 3 باب اس کی پہلی آیت میں سے ہم نے دیکھا تھا نیومی نے اپنی بہو روت کے لیے کیا کہا، کہ میں تیرے رام کی طالب ہوں، جہاں پر اس کی سوچ بدلتی ہوئی نظر آتی ہے. اس کی سوچ یعنی کہ نیومی جو کہ پہلے سے ایماندار ہے، یعنی کہ اسرائیل کے گھرانے سے ہے، اس کی سوچ جو کہ اس نے نئی سوچ کے وسیلہ سے یا نئے انسانیت میں سوچنا چھوڑ کر پرانی انسانیت میں خدا کے خلاف سیکھنا، خدا کے خلاف کہنا، یا اس سے اس نے دیکھا کہ خدا ناراض ہے، اسے اس نے پرانی انسانیت میں دیکھنا اس نے شروع کر دیا. لیکن یہاں پر اس کی نئی انسانیت کام کرتی ہوئی نظر آتی ہے، یعنی کہ اس کی سوچ تبدیل ہے. اور دوسری آیت میں وہ، یعنی کہ اس وقت اپنے رشتے دار بوئز کے بارے میں بات کر رہی ہے، جو ان کی مخلصی کا کیا بنے گا، ان کی رہائی کا، ان کے چھٹکارے کا کیا بنے گا، وسیلہ بنے گا، جو کہ یسوع مسیح کی نمائندگی کرتا ہوا نظر آتا ہے. اور 3 باب کی 3 آیت میں نیومی روت کی ساس اپنی بہو سے کہتی ہے کہ سو تو نہا دھو کر، خوشبو لگا کر اور اپنی پوشاک پہن. یہاں پر ٹھہریں گے. نیومی نے اسے صلاح کاری دی ہے، نیومی نے اسے ایک ترتیب بتائی ہے کہ بوئز جو تمہارا ہونے والا دلہا ہے، اور رواج کے مطابق نیومی کی جو بہو روت ہے وہ موابی ہے، اور وہ دوسری نسل یا دوسرے قبیلے سے آئی ہے جس نے زندہ اسرائیل کے خدا پر، یعنی کہ زندہ خدا کو اپنا خدا مانا. وہ اسے اپنے رواج کے بارے میں بتاتی ہے، سو تو نہا دھو، خوشبو لگا اور اپنی پوشاک پہن. آپ یاد ہوگا، آپ کو جانتے ہیں کہ میں نے آپ کو اس کے بارے میں بتایا کہ یہ رواج کے طور پر تھا، جو کہ مہمان نوازی کے لیے نہانا دھونا تھا، پاؤں دھونا تھا، کل جو رسم استعمال کی جاتی تھی یہودی رواج میں. پہلی بات. تیسری دوسری بات، کاہن جب بھی خدا کی حضوری میں جاتا اپنے آپ کو پاک صاف کرتا، اور پھر وہ خدا کے حضور قربانی گزرانتا. और तीसरी बात, शादी ब्याह की रस्म में दुल्हन अपने आप को जब दूल्हे के सामने पेश करती या मुलाकात या बातचीत का वक्त आता तो ये तीन चीजें बहुत जरूरी थी, नहाना धोना, खुशबू लगाना और अपनी पोशाक को पहनना। सो हम यहाँ पर सीख रहे हैं नहा धोकर, और हम इसे जो अपनी जिंदगी में रूहानी तौर पर देख रहे हैं वो है कि अपने आप को पाक साफ करना, और इस पर हम सीख रहे हैं। और इस पर हमने देखा था दूसरा करंथियों उसका 7 बाप। याद रखे कि आप जो काहिन हैं, मसीही शाही काहिन हैं, जब भी आप अपने दुल्हे यसु मसीह से मिलने के लिए उसके तख्त के सामने हाजिर होते हैं, जरूरत है कि अपने आप को जांचें, क्योंकि खुदा का कलाम जिंदा है, वो दिलों और ख्यालों को जानता है। और खुदा का कलाम यानी कि उसका इल्हाम इसीलिए दिया गया है ताकि हमारी तरबियत और नसीहत हो, ताकि मर्द खुदा कामिल बने, और खुदा का कलाम सच है। सो हमने दूसरा तमोथियस और दूसरा करंथियों उसका 7 बाप में से सच्चाई को सीखा। यहां पर पालूस रसूल क्रंथस की कलीसिया ने जब खुदावन खुदा को छोड़ दिया, क्रंथस की कलीसिया के ईमानदारों ने जब यसु मसीह के कलाम को रद्द करके गलत तालीम की तरफ अपने कानों को फेर लिया, अपने दिलों को फेर लिया, और उन्होंने अपनी तवज्जो झूठे उस वक्त के रसूलों, उस वक्त के झूठे उस्तादों और तालीम देने वालों की तरफ अपना मुंह फेरा, तो पालूस रसूल 6 बाप में 7वें बाप में उनको वो बात वाजिया तौर पर कहता है। और 6वें बाप में जब हम इसका देखते हैं तो वहां पर पालूस रसूल उन्हें बताता है कि तुम जो ईमानदार हो, तुम्हारा बेईमानदार यानी के तुम्हारा बेईमानदारों के साथ या बेईमानदारों की तरह जिंदगी गुजारना अच्छा नहीं है, और तुम जो रोशनी हो, तारीकी में जिंदगी गुजारना तुम्हारे लिए मुनासिब नहीं है। और वो कहता है कि तुम जो खुद खुदा का मकदस हो, तुम्हें अपनी जिंदगी में जो तालीम तुमने झूठे उस्तादों से सीखी है, अपनी जिंदगी में कोई बुत, अपनी जिंदगी में कोई भी ऐसी मूर्ति बनाने की जरूरत नहीं है कि उसकी पूजा करो। वो कहता है कि तुम खुदा का मस्कन हो। और 7वीं आयत में आकर वो कहता है कि चूंकि तुमने ये गुनाह किया है, इसलिए मैं चाहता हूं कि तुम ए अजीजो, चूंकि हमसे ऐसे वादे किए गए हैं, खुदा अपने वादों में सच्चा है और उसका वादा है कि अगर मेरा रासबाज बंदा यानी कि ईमानदार गिर पड़ेगा तो मैं उसे उठा खड़ा करूंगा। ये खुदा का इंतजाम है और खुदा रहम दिल है। आप जब भी गिरते हैं उसका वादा यह है कि मैं अपनी बाहें फैलाए तुम्हारी हफाजत और तुम्हारी केयर के लिए, तुम्हारी निगाहबानी के लिए अपने बाजू दूंगा। और यहां पर कहता है आओ हम अपने आप को हर तरह की जिस्मानी और रूहानी आलूदगी से पाक करें। याद रखें इस तस्वीर को कि आप जो शाही काहिन हैं, जब आप यीशु मसीह के पास आते हैं अपने आप को जांचने की जरूरत है। और यही सबक यहां पर पालूस रसूल ने कहता है, अपने आप को हर तरह की जिस्मानी और रूहानी आलूदगी से पाक करो और खुदा के खौफ के साथ पाकीजगी को कमाल तक पहुंचाओ। और यहां पर वो उन्हें बताता है और आगे चलकर वो सारी बात बताता है कि हमने तुम्हें ये बातें कही। वो उनको मलामत करता है, वो उनको उनका गुनाह जताता है कि तुमने ये गुनाह किया है और तुमने झूठी तालीम को, गलत तालीम को सुनना शुरू कर दिया और सच से अपने कान और अपना दिल फेर लिया। तो 9वीं और 10वीं आयत में वो जाकर कहता है, बस इसलिए मैं 9वीं आयत मेरे साथ देखें, अब मैं اس لیے خوش نہیں ہوں کہ تم کو غم ہوا. اس کے خط کے بارے میں وہ کہہ رہا ہے کہ جو کچھ میں نے تم کو لکھا ہے پیچھے, اس لیے کہ تمہارا غم, تمہارے غم کا انجام توبہ ہوا, کیونکہ تمہارا غم خدا پرستی کا تھا تاکہ تم کو ہماری طرف سے کسی طرح کا نقصان نہ ہو. دسویں آیت میں دیکھتے ہیں, کیونکہ خدا پرستی کا غم ایسی توبہ پیدا کرتا ہے جس کا انجام نجات ہے. اور یہاں پر جب ہم دیکھتے ہیں لفظ نجات کو, تو یہ لفظ وقتی طور پر رہائی, وقتی طور پر چھٹکارا, اور وقتی طور پر محفوظ کیا جانا, جس میں روحانی آلودگی ہے, جس میں جسمانی اور کہلے کے ذہنی آلودگی ہے, اس سے نجات ملتی ہے. اور یہاں پر وہ کہتا ہے کہ تمہارا, یعنی کہ خدا پرستی کا غم ایسی توبہ پیدا کرتا ہے. انہوں نے جب سچ کو سنا تو ان کی زندگی میں توبہ پیدا ہوئی. اور توبہ کے لیے جو لفظ یونانی میں استعمال ہوا ہے, انہوں نے اپنا سوچنے کا طریقہ بدل لیا. انہوں نے جو تعلیم, جو جھوٹ, جو پہلے انہوں نے خداوند کی خوشخبری کو اور اس کی عبادت کرنا کو چھوڑ کر, پالوس سے سچائی سننے کو چھوڑ کر جھوٹے استادوں کی طرف پھرے, انہوں نے ان ساری باتوں سے اپنی کیا کیا, توبہ کی, یعنی کہ اپنے سوچنے کا طریقہ انہوں نے بدل لیا. اور جب انہوں نے ایسا کیا تو ان کا سوچنا, یعنی کہ ان کی توبہ, جب ان کا ذہن بدلا تو ان کے لیے نجات, یعنی کہ وقتی طور پر ان کو گناہ آلودہ حالت سے چھٹکارا ملا, اور انہوں نے اپنے آپ کو خدا کے حضور پیش کیا. آپ جو نجات یافتہ ہیں, آپ کو جب بھی کسی طرح کے گناہ کا آپ چناؤ کرتے ہیں, جہاں بدی میں گرتے ہیں, کیسے بھی حالات ہوں, آپ خطرے میں ہوتے ہیں, اس لیے آپ کو اس سے محفوظ ہونے کے لیے, اس آلودگی سے, اس روحانی اور نفسی خطرے سے نجات حاصل کرنے کے لیے یسوع مسیح کے پاس آنے کی ضرورت ہے, اس کے تخت کے سامنے آنے کی ضرورت, تاکہ وہ آپ کو کیا کرے, آپ کو برکت دے. اور یہ کس طرح ہوگا, یہاں پر جیسے لکھا ہے, کیونکہ خدا پرستی کا غم ایسی توبہ پیدا کرتا ہے. خدا پرستی کا غم یعنی کہ خدا کے سامنے دیکھنا کہ خدا درست ہے اور ہم نے جو فیصلہ, جو بات کی وہ غلط تھی, اور اپنی سوچ کو بدلنا, اپنے راستے کو بدلنا, اپنے چال چلن کو بدلنا. اور یہ کب ہوگا, جب خدا کے حضور خاک ساری کے طور پر حاضر ہوں گے. اور ہم دیکھتے ہیں کہ ایسی ہی بات جو کہ میں آپ کو سکھا رہا ہوں, جیسے پالوس نے ان کے گناہ پر اور ان کی ساری غلط باتوں پر انہیں ملامت کی خط لکھ کر, ہم پرانے عہد نامہ میں داؤد نبی کی زندگی میں بھی دیکھتے ہیں کہ جب اس سے وہ گناہ سرزد ہوا, اس نے اپنے ایک وفادار سپاہی کو قتل کروا دیا, اور پھر اس نے بدکاری میں شامل ہو کر بدکاری کی. اور جب دیکھتے ہیں کہ ناتن نبی آیا, تو ناتن نبی نے بھی آ کر خدا کی طرف سے اس کو کیا کی, ملامت کی, یعنی کہ اسے بتایا کہ تو غلط ہے, تو نے یہ فیصلہ غلط کیا ہے, اس لیے میں تجھے بتانا چاہتا ہوں کہ دنیا کا غم تمہارے لیے موت. یہاں پر جو موت کا لفظ استعمال ہوا ہے, وہ روحانی طور پر خدا سے علیحدگی, یعنی کہ خدا کے ساتھ رفاقت, ٹوٹی ہوئی رفاقت میں زندگی بسر کرنا, وہ اس کو یہاں پر بیان کرتا ہے کہ تو نے یہ گناہ کیا ہے خدا کے خلاف. سو اس کا جو حال ہے وہ یہ ہے کہ تو اپنے گناہ کا اقرار کر, اور وہ تجھے کیا کرے گا, بحال کرے گا. جب داؤد نبی نے سچ کو سنا تو اس نے اپنی سوچ کو بدلا, उसने अपने नजरिया को बदला और मान लिया कि मैं गुनाहगार हूं और जबूर 51 इस बात का सबूत है कि जब उसने अपने खुदा के सामने गिड़गिड़ाना और तौबा करना शुरू की तो खुदा ने उसे बर्फ की मानद धोकर पाक और साफ कर दिया। और यहां पर भी ये लिखा है कि दुनिया का गम, यानी कि जब दुनिया के तौर तरीके में हम जिंदगी गुजारते हैं तो हमारे लिए मौत ही जैसा जायका है, और जब हम दुनिया में यानी कि इस जहां के हम शक्ल बनकर जिंदगी गुजारते हैं तो फिर हम खुदा की नेमतों को, खुदा की रफाकत को, बरकत को अपनी जिंदगी में जाया करते हैं। और इसका मतलब है हम अपने आप को क्या करते हैं, दुख देते हैं। लेकिन जब खुदा प्रस्ती का गम यानी कि खुदा के हजूर अपने उस गुनाह को मान लेते हैं तो फिर हमारी सोच बदलती है, और वो हमारी सोच जो हमारा सोचना बदलता है फिर हम जानते हैं कि हम गलत थे और खुदा के सामने आते हैं तो वो हमें उस सारी रूहानी खतरे से अलहदा करता है। और जो बात हम रूत की जिंदगी में सीख रहे हैं, रूत जो के पहले से ही ईमानदार हैं, आप जो यीशु में ईमान रखते हैं आप ईमानदार हैं, यहां पर रूत नजात के गुसल के लिए नहीं तैयार हो रही बल्कि अपने दुल्हे बॉयज से मिलने के लिए जा रही है, और उसके पहली बात करने को कहा गया है नहा धोकर, और यानी के अपने आप को सज धज अपने आप को तैयार कर अपने दुल्हे से मिलने के लिए, और वो उस रिवाज के मुताबिक जो यहूदियत में था अपने आप को अपनी सास की सलाह के मुताबिक कहती है कि जो कुछ तू कहेगी मैं करूंगी। आज रूहानी तौर पर आपके लिए भी रूत की जिंदगी में से और क्रंथस की कलीसिया में से जो सबक है, दाऊद नबी की जिंदगी में से जो सबक है वो ये है कि अपने आप को उसके हजूर पेश करना, और आप जो काहिन हैं बड़ी दलेरी के साथ उसके सामने हाजिर हो सकते हैं। और बाइबल मुकद्दस इसके बड़े वाज़ह तौर पर कहती है कि जरूरत है कि हम जब रूहानी या ज़हनी या किसी तरह के खतरे में हों यानी कि जिस्मानी और रूहानी आलूदगी में हो तो हमें अपने आप को पाक करने की जरूरत है, खुदा के खौफ करने की जरूरत है और उसके हजूर झुक जाने की जरूरत है। आज आप मुझे नहीं मालूम कि आप किस तरह जिंदगी गुजार रहे हैं, लेकिन मेरी खुदा के कलाम के आईने में और इस कलाम खुदा की बुनियाद पर मेरी ये खिदमत या जिम्मेदारी है कि आपको सच बताया जाए कि अगर आपकी जिंदगी में कोई तारीख कोना है या आप पुरानी इंसानियत में जिंदगी गुजार रहे हैं तो फिर जरूरत है कि नई इंसानियत में जिंदगी गुजारें, और उसका सादा सा हल है जैसे क्रंथस की कलीसिया ने अपने गुनाह का इकरार किया और खुदा ने उनको क्या दी, रहाई दी। आप भी जब उसके हजूर आएंगे तो वो कहता है पहला यूहन्ना उसका पहला बाप उसकी 9वीं आयत में, अगर हम अपने गुनाहों का इकरार करें तो वो हमारे गुनाहों को माफ करने में सच्चा और आदल है और हमें सारी नाराजगी से पाक साफ कर सकता है। ये खुदा बाप है जिसने हमारे लिए ये इंतजाम किया है। आज आप हो सकता है कि आप में से या सुनने वाले जिन्होंने पहले खुदावंद यीशु मसीह को अपना शख्सी निजात गुंदा कबूल नहीं किया तो ये वो खतरा है जिसमें जिंदगी गुजार रहे हैं, और इसके लिए अगर आपने पहले कभी फैसला नहीं किया कि यीशु मसीह खुदा का बेटा है और वो इस जमीन पर आया और उसने सलीब पर मेरे गुनाहों के लिए अपनी जान दी और मेरे लिए अबदी जिंदगी खरीदी है और इसके लिए कुछ और करने की जरूरत नहीं, सिर्फ खाकसारी के हालत में उसके आगे आने की जरूरत है और कहने की जरूरत है कि मैं तेरे उस मुकम्मल करदा काम को जो तूने सलीब पर किया है, खुदा बाप तेरे बेटे पर ईमान लाता हूं कि वो मेरा निजात दहिंदा है। तो आप उसके बेटे और बेटियां ठहरेंगे, क्योंकि बाइबल मुकद्दस बड़े वाजह तौर पर कहती है कि अगर कोई अपनी जबान से यसु के खुदावंद होने का इकरार करे और अपने दिल से ईमान लाए कि खुदा ने उसे मुर्दों में से जलाया तो वो निजात पाएगा। उस खुदावंद ने आपके लिए अजीम काम किया है। आपको जरूरत नहीं जो पहले ईमानदार हैं कि आप खुदावंद के हुजूर दोबारा इकरार करें। अगर कोई रूहानी तौर पर या कोई जहनी गुनाह है या ऐसी तरीकी है या ऐसी मायूसी है तो खुदावंद के हुजूर अपने आप को पेश करने की जरूरत है। और खुदावंद रहम दिल खुदा है। मेरे साथ एक हवाला देखें, हम इस पर खत्म करेंगे। लूका की इंजील उसका 15वां बाप, लूका की इंजील उसका 15वां बाप उसकी 11वीं आयत में से देखेंगे। और यहां पर हम देखेंगे इस तस्वीर को जो अभी हमने दूसरा करंथियों साप्ता बाप में देखा कि किस तरह करंथस के ईमानदारों ने यसु मसीह को रद्द किया, यानी कि उसको छोड़कर अपने मर्जी से जिंदगी बसर करना शुरू कर दी और गलत तलीम पर रागब हुए, यानी कि दुनिया के हम शक्ल बने। तो उन्होंने दुख पाया, उन्होंने दुख और मुसीबत का सामना किया। आज आप में भी से बहुत ऐसे हो सकते हैं, सो इसलिए आपकी हौसला अफजाई करना चाहता हूं। मेरे साथ देखें खुदा बाप का तरस, रहम और मोहब्बत और फजल। देखें लूका की इंजील उसका 15वां बाप उसकी 11वीं आयत से। आपको पता है कि यहां पर हम मुसरब बेटे की कहानी का जिक्र मिलता है। मुसरब बेटे का मतलब खर्चीला, मनमौजी और अपनी मर्जी करने वाला। और यहां पर हम मुसरब बेटे को, यानी कि वो बेटा जिसने अपने बाप के जागीर में से हिस्सा लिया और दूसरे मुल्क में जाकर जिंदगी बसर करना शुरू कर दी, और जब बहुत दिन ना गुजरे तो क्या हुआ, 13वीं आयत से आपके लिए पढ़ूंगा। और बहुत दिन ना गुजरे कि छोटा बेटा अपना सब कुछ जमा करके दूरदराज मुल्क को रवाना हुआ और वहां अपना माल बात चलनी में उड़ा दिया, यानी कि दुनिया की रंगीनियों में दुनिया के लोगों ने उसके सारे रुपए पैसे को क्या किया, इस्तेमाल किया अपने मन मर्जी से। और यहां पर हम देखते हैं कि ये खोया हुआ बेटा जिसने अपनी मनमर्जी की, जो अपने बाप का रुपया पैसा लेकर फलां दूर दराज मुल्क में गया, जब उसने मुश्किलात का, दुख तकलीफ का, मुसीबतों का और यहां तक के उसे सूरों का खाना खाने को, यानी के फलियां मिली, उसे उस वक्त एक वक्त का खाना भी मुयसर ना था। और जब हम देखते हैं वो सारे दुख से, सारे हालात से गुजरा जो दुख करिन्थस की कलीसिया के दिल में और उनकी सोच में आया और उन्होंने अपना इरादा और अपनी सोच बदला, यहां पर हम देखते हैं कि जब ये छोटा बेटा, मुसरब बेटा अपने उन सारे दुखों में हालात से दोचार है, भूखा है, बेघर है, कोई रुपया पैसा नहीं, कोई उसकी मदद करने वाला नहीं, तो उसने 17वीं आयत में देखें क्या लिखा है, फिर उसने होश में आकर, होश में आने के लिए जो लफ्ज इस्तेमाल हुआ है, जब उसको अकल आई, जब उसे मालूम हुआ, यानी जब उसने दरियाफ्त कर लिया, तो उसने इस बात पर पहुंचा कि मेरे बाप के कितने ही मजदूरों को अफराज से रोटी मिलती है, यानी कि उसके बाप के मजदूर बड़े अच्छे तरीके से रोटी खाते हैं, तो क्या कहता है आगे चलकर 18वीं आयत में, वो वहां पर प्रैक्टिस यानी के रैसल करना शुरू कर देता है, अपने आप को तैयार करना शुरू कर देता है कि जब मैं अपने बाप के सामने जाऊंगा और कहूंगा कि ऐ खुदा, ऐ बाप, मैंने तेरा और आसमान की निगाह में गुनाह किया। ये उसका रियाज करना है जो वो पहले हिस्सा में करता हुआ नजर आता है, यानी कि जब उसे मालूम हुआ, जब उसने दरियाफ्त किया कि वो कितना गलत था, जब उसने ये दरियाफ्त किया कि उसने जो किया वो गलत था, तो उसने इकरार कर लिया, उसने तौबा कर ली, उसने अपनी सोच को बदल लिया, अपने आप को खाकसार बना दिया और अपने बाप के घर की तरफ लौटा। और जब देखते हैं 17वीं, 18वीं और 19वीं आयत को, तो वहां पर देखते हैं कि वो अपने आप को तैयार कर रहा है कि किस तरह बाप के हजूर पेश हो। और 20वीं आयत में लिखा है, पस वो उठकर अपने बाप के पास चला, अभी वो दूर ही था कि उसके उसे देखकर उसके बाप को तरस आया। यहां पर खुदा बाप का तरस देखते हैं। जब हम ये मान लेते हैं कि हमने गलती, गुनाह, खता की है, तो वो हम पर अपना तरस करता है और दौड़कर बाप को तरस आया और दौड़कर उसको गले से लगा लिया और भूसा लिया। बेटे ने उससे कहा, लेकिन यहां पर जो बयान किया गया कि उसने जो तैयारी की, उसने बाप को दुहराया, लेकिन बाप का जवाब कुछ नजर नहीं आता। उसने सिर्फ ये कहा, बाप ने अपने नौकरों से कहा, अच्छे से अच्छा जामा जल्द निकाल कर उसे पहनाओ और उसके हाथ में अंगूठी और उसके पांव में जूती पहनाओ और पला हुआ बछड़ा लाकर जिबा करो ताकि हम खाकर खुशी करें। आज आप में से बहुत हो सकते हैं जो के बहुत वक्त अपनी मन मर्जी से गुजार लिया है, अपने बाप की मर्जी को जानकर फिर छोड़ दिया और तारीखी में और भूख में और गुमराही में और खुदा से अलहदगी में अपनी मर्जी से दुख उठा रहे हैं। तो खास कर यहां पर आपके लिए भी खुदा का तरस वैसा ही है। और खुदा का तरस कैसा नजर आता है? उसने सब कुछ उजाड़ दिया, उसके बेटे ने सब कुछ दुनिया में गुल कर दिया, अपना हिस्सा, जो बरकत, जो उसका हिस्सा था, मेराज थी, उसने सब दुनिया में वीरान कर दी, उसने खत्म कर दी। लेकिन बाप का तरस क्या नजर आता है? सबसे पहले अच्छे से अच्छा जामा, जो खुदा बाप ने यहां पर यहूदियत के रिवाज के मुताबिक उसने अपने घर में उसे उतार लिया, उसे कबूल कर लिया। और यहां पर तस्वीर है यीशु मसीह, जो गुनाह से वाकिफ ना था, हमारे लिए गुनाह बना ताकि हम उसकी रास्तबाजी हो जाएं। उसने हमें रास्तबाजी के कपड़े पहनाए हैं, उसने हमें रास्तबाजी का लबास पहनाया है। आपको उसकी रास्तबाजी हासिल है अगर आप ईमानदार हैं, तो आप उसकी रास्तबाजी को रखते हैं, जरूरत है वापस आने की। और यहां पर दूसरी बात क्या कि उसके पांव में और उसके हाथ में अंगूठी, जो कुछ उसने बर्बाद कर दिया, लेकिन बाप का तर्स कैसा है? उसे अंगूठी पहनाई। और ये उस वक्त का रिवाज था कि अगर बाप की अंगूठी बेटे के हाथ में होती तो उसे इख्तियार था बाप की सारी जागीर पर, रुपए, पैसे, दौलत पर। खुदा भी हमारे साथ ऐसा ही करता है, उसने हमें यीशु मसीह में वारिस ठहराया है और वो हमें सुलह की जूती पहनाता है, जो के बहुत ही अजीम बरकत है, जो के हमारे लिए बहाली का बायस है। आज मेरे भाई, मेरी बहन, आप जो के इस बेटे की तरह अपनी बरकत को जाया कर रहे हैं शर्मिंदगी में, गुनाह में, तारीकी में, और इस सोच में जिंदगी गुजार रहे हैं कि वो मुझे कबूल नहीं करेगा, तो ये अबलीस का झूठ है। अगर वो बाप यहां पर मुसरफ बेटे को माफ कर सकता है, तो खुदा बाप آپ کے لیے اپنے بازو کھولے ہوئے کھڑا ہے. اس کی راس بازی اس کی میراث جو یسوع مسیح میں حاصل ہے, اور وہ برکات ہر طرح کی قدرت آپ کے لیے موجود ہے. لیکن ضرورت ہے, پہل آپ کو کرنے کی ضرورت ہے, ترتیب آپ کو سیکھنے کی ضرورت ہے. آپ بھی جیسے اسے سن پر اس کے بارے میں سنا اور اس پر ایمان لائے, روت نے بھی اسی طرح خدا اسرائیل کے خدا کو دیکھا اور اس نے اپنے آپ کو خاکسار کر دیا. اور وہ وہاں پر کیا کرتی ہوئی نظر آتی ہے, اپنے آپ کو اس نے تیار کیا بوئز سے ملنے کے لیے. اگر آج آپ اپنے دلہے سے ملنا چاہتے ہیں, اگر آج آپ کی رفاقت اس سے برسوں سے ٹوٹی ہوئی ہے, اگر آج آپ دکھی ہیں, اگر آج آپ اپنے زندگی میں دکھ پا رہے ہیں اپنے غلط فیصلوں کے باعث, اگر آج آپ نے اپنی زندگی میں یہ سوچا ہوا ہے کہ وہ خدا آپ سے ناراض ہے یا آپ سے غلط طریقے سے پیش آیا ہے, تو اپنی سوچ کو بدلنے کی ضرورت ہے. مصرف بیٹے نے ہوش میں آ کر اپنے باپ کے بارے میں سوچا, آپ کو ہوش میں آنے کی ضرورت ہے. اور اے سونے والو, مردوں میں سے جاگو, یعنی کہ وہ مردہ حالت سے نکلنے کی ضرورت ہے, اور مسیح کے نور میں آنے کی ضرورت ہے, اور جاننے کی ضرورت ہے کہ آپ کی مسیح یسوع میں حیثیت کیا ہے. اس نے آپ کو اپنے بیٹے اور بیٹیاں ٹھہرایا ہے, اور اس نے یہ حق بخشا ہے کہ ہم اسے ابا یعنی کہ اے باپ کہہ کر پکارنے والے بنیں. آج آپ اپنی حالت کو جانتے ہیں. آج میں اپنی خدمت کو اس لیے کر رہا ہوں تاکہ آپ میں سے کوئی بھی اگر زندگی تاریکی میں ہے, خدا سے ناراض ہے اپنے غلط فیصلوں کے باعث, اس بات کو سوچتے ہیں کہ خدا آپ سے محبت نہیں کرتا, تو یہ آپ کے لیے بہت بڑا جھوٹ ہے. وہ آپ سے بہت زیادہ محبت کرتا ہے. وہ آسمان سے آپ کے لیے زمین پر آیا, یہ اس کی محبت ہے, اور وہ آپ کا انتظار کرتا ہے کہ آپ اس میراث کو, اس برکت کو, اور شاہی کاہن کا جو اعزاز آپ کو حاصل ہے اس کے تخت کے پاس آئیں. جب آپ اس کے پاس آئیں گے تو وہ آپ کو برکت دے گا. آئیں ہم خداوند کے حضور جھکیں. قادر مطلق خدا, آج کے کلام کے وسیلہ سے سننے والوں کو بڑی برکت دے. تو جانتا ہے کہ ہماری زندگی میں کون سا فساد یا کون سی مشکلات یا سوچیں چل رہی ہیں, لیکن جب ہم تیرے پاس آتے ہیں تو ہمیں اس آسمانی حکمت کے باعث جو ہمارے اندر تو نے رکھی ہے, اور اپنے کلام کی روشنی میں چاہے کیسا بھی تاریکی کا راستہ ہو ہمیں روشنی بخشتا ہے. سو آج جو بھی جان کھوئی ہوئی ہے ان کے لیے دعوت ہے کہ اگر آپ خداوند یسوع پر ایمان لائیں گے تو آپ خدا کے بیٹے اور بیٹیاں بن جائیں گے. کیونکہ خدا کی عقل کو کس نے جانا کہ اس کو سکھائے, اور خدا جو کہ سچا ہے وہ آپ سے محبت کرتا ہے. سو خداوند کے حضور, خدا باپ کے حضور, آپ سب کو خدا برکت دے, اور اپنے سوچ کو اپنے خیال کو بدلیں اور اس کی طرف پھریں, کیونکہ وہ آپ کے انتظار میں بیٹھا ہے. پہل آپ کو کرنے کی ضرورت ہے, اور وہ آپ کو برکت دے. یسوع مسیح کے نام میں آمین.